السلام عليكم ورحمة الله وبركاته.
وعليكم السلام.
الحمد لله. الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله بالهدى ودين الحق أرسله صلى الله تعالى عليه وعلى آله وأصحابه وأزواجه وذرياته وأهل بيته وعلماء ملته وأولياء أمته أجمعين برحمتك يا أرحم الراحمين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. لا أقسم بهذا البلد وأنت حل بهذا البلد. صدق الله مولانا العظيم. إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما. اللهم صل على سيدنا ومولانا محمد معظم الجود والكرم وآله وأصحابه وبارك وسلم صلاة وسلاما عليك يا رسول الله صلى الله عليك وسلم. مولانا غلام مصطفی صاحب اچانک اسٹیج پر فرمائش فرماتے ہیں اور ایک عنوان دے دیتے ہیں کہ تم اس پر بولو، مجھے کشمکش میں مبتلا کر دیتے ہیں. حضرت علامہ مفتی محمود اختر صاحب نے سلام رضا کے قطعہ کے بارے میں فرمایا ہے کہ وہ قطعہ بند ہے اور چاروں مصروں کو ایک ساتھ پڑھنا چاہیے. کبھی ایسا بھی ہوتا ہے، کاش محشر میں جب ان کی آمد ہو اور بھیجیں سب ان کی شوکت پہ لاکھوں سلام، پڑھنے کے بعد پھر مصطفیٰ جان رحمت پر پڑھنے لگتے ہیں، یہ بھی منع ہے. سلام پڑھنے والے اس کا اہتمام کریں کہ یوں پڑھیں، کاش محشر میں جب ان کی آمد ہو اور بھیجیں سب ان کی شوکت پہ لاکھوں سلام، مجھ سے خدمت کے خود سے. یہ اتصال ہونا چاہیے، ملا ہونا چاہیے. اسی طرح ایک اور شعر قطعہ بند ہے، اس کو اکثر لوگ نہیں جانتے ہیں، وہ بھی جب پڑھو تو چاروں مصرے ملا کر پڑھو. آپ سوچ رہے ہوں گے وہ کون سا ہے. میرے استاد، ماں باپ، بھائی بہن، یہ پہلے ہے اور لوگ اس کو چھوڑ کر کے پڑھتے ہیں. ایک میرا ہی رحمت پہ دعویٰ نہیں. اب سوال یہ ہے کہ اعلی حضرت نے دعویٰ کب کیا؟ یہ شعر جو ہے تشنہ رہ جاتا ہے. एक मेरा ही रहमत पे दावा नहीं, शाह की सारी उम्मत पे लाखों सलाम। ये सिंगल है, इससे पहले वाला शेर ये दावा है। मेरे उस्ताद माँ बाप भाई बहन अहले उल्दो अशीरत पे लाखों सलाम, एक मेरा ही रहमत पे दावा नहीं, शाह की सारी उम्मत पे लाखों सलाम। ये भी खिता बंद है, इसको मिलाकर पढ़ना चाहिए, तब दावा भी समझ में आएगा और फिर उस दावे पर खुद तनहा नहीं बल्कि सारी उम्मत को आला हजरत इसमें शामिल फरमा रहे हैं। वो खैर खाहे उम्मत थे, उनकी फिक्र रेसा थी, बहुत दूर तक पहुंचने वाली थी। ये कहा मेरे उस्ताद माँ बाप भाई बहन, ये तो अपने हैं, ये कहने के बाद अब फिक्र रसा अंगड़ाई लेती है कि एक मेरा ही रहमत पे दावा नहीं, शाह की सारी उम्मत पे लाखों सलाम। तो इस तरह से आला हजरत के बहुत से अशार खिताब बंद हैं। अभी मेरा वो मौजू नहीं है, हजरत ने फरमाया था तो मैंने भी उसके साथ बहते हुए दरिया में थोड़ी सी उंगली डाल ली। अब मौलाना ने जो मौजू दिया है उस पर गुफ्तगू कर लूं। आला हजरत फरमाते हैं, शहद खारे लुआबे जबाने नबी, शहद खारे लुआबे जबाने नबी, चाशनी गिर किस्मत पे लाखों सलाम। ये जिक्र रजा भी है, जिक्र सैयदुश्शहदा भी है और फिक्र रजा भी है। फरमाते हैं शहद खारे लुआबे जबाने नबी, शहद तो सभी जानते हैं, कुरान मजीद ने शहद की तारीफ की है, शहद की मक्खी से। आजकल आर्टिफिशियल भी शहद और हनी बनते हैं। एक तो अल्लाह ताला ने शहद की मक्खियों को पैदा किया, वो अपनी मर्जी से जहां चाहती हैं अपना घर बनाती हैं, और आजकल शहद की मक्खी का फार्म चलता है, जैसे गोट फार्म, मुर्गी फार्म और गाय फार्म, ये सब फार्म चलते हैं, ऐसी शहद की मक्खियों का भी फार्म चलता है। एक एक उनकी कॉलोनी बनती है जिसमें 25,000 मक्खियां पाली जाती हैं। उसमें छत्ते वो नहीं बनाते, उनका छत्ता बना हुआ लकड़ी का सुराख किया हुआ, उसी में वो रहती हैं। मुझे अभी ये नहीं बताना है, मुझे ये बताना है कि शहद का मामला क्या है। कुरान मजीद इरशाद फरमाता है, वअवहा रब्बुका इलन नहल اتخذي من الجبال بيوتا ومن الشجر ومن الشجر ومما يعرشون। और तुम्हारे रब ने शहद की मक्खी की तरफ वही भेजी। वही दो किस्म की है, वही नबुवत, ये जो सिर्फ नबी की तरफ अल्लाह ताला भेजता है वही, और एक वही जो है गैर नबी की तरफ भेजता है। जगह जगह उसका जिक्र कुरान मजीद में भी आया है। वह औहैना इला उम्मे मूसा कि हमने मूसा अलैहिस्सलाम की माँ की तरफ वही भेजी, वैसे ही एक वही जो है अल्लाह ताला ने शहद की मक्खी की तरफ भी भेजी। एक जहरीला कीड़ा है, अगर गाल पर बैठे और प्यार से जरा सा किस ले ले तो शाम तक दर्द होगा, जितना सहलाते जाओगे گال ٹماٹر کی طرح سرخ ہو کر پھولتا چلا جائے گا. اتنا زہریلا کیڑا ذرا سا انجیکٹ کیا اس میں تو پورا تھوبڑا سوج جاتا ہے. اللہ تعالی نے اپنی وحی کے انتخاب میں اسی کیڑے کو منتخب کیا ہے. قرآن فرماتا ہے وَأَوْحَى رَبُّكَ إِلَى النَّحْلِ, شہد کی مکھی کی طرف تمہارے رب نے وحی بھیجی, میسج بھیجا, پیغام بھیجا. اس کے دل میں رب نے وحی کا پیغام بھیجا. شہد کی مکھی کا دل کتنے کلو کا ہوتا ہے؟ ارے گرام کا سواں حصہ بھی کرو تو نہیں اس کے برابر ہوگا, بہت چھوٹا. اس میں رب کا پیغام آ رہا ہے, اللہ اس کے دل میں وحی بھیج رہا ہے. وہ وحی کیا ہے؟ آگے ارشاد فرماتا ان تخذی من الجبال بیوتا ومن الشجر ومما یعرشون. اے شہد کی مکھی, رہنے سہنے کے لیے اپنا گھر بنا. لیکن کہاں گھر بنائے گی؟ اللہ پیغام دے رہا ہے اور اس کو آمادہ فرما رہا ہے کہ میرے وحی کو فالو کر, میرے وحی کی فالوور بن جا. کہاں کہاں مکان بنائے گی؟ فرماتا ہے من الجبال, کسی پہاڑ میں چلی جانا, جو اس بات تجھ کو سمجھ میں آئے وہاں تو اپنا چھتا لگا لا. ایک جگہ, دوسری جگہ ومین الشجر, کسی درخت کی شاخ پر اپنا چھتا اور گھر بنانا. تیسری جگہ ومما یارشون, کسی چھت کے نیچے اپنا چھتا بنانا. تین ہی اس پاٹ رب نے شہد کی مکھی کو بتایا ہے, فکس کیا ہے. اس کے علاوہ کہیں اپنا گھر مت بنانا. کہاں کہاں؟ پہاڑ کے اندر, درخت کی شاخ پر, اور کسی چھت کے نیچے. خدا کی قسم, یہ ایک وحی کی ایسی پابند ہے یہ پوری برادری کہ آج سے لے کر اس کے باپ دادا, لکڑ دادا, سکڑ دادا, پھکڑ دادا, تھکڑ دادا, جتنے بھی دادا ہیں, آپ پوری تاریخ شہد کی مکھیوں کی تلاش کر لیجئے. کسی نے یہ غلطی نہیں کی ہے کہ ان تین اسپاٹ کو چھوڑ کر اپنا مکان چوتھی جگہ بنایا. اگر کسی نے دیکھا ہے تو ہاتھ اٹھائے. میرے جیب میں ابھی 1000 اور 500 کا تو ہے نہیں, وہ بیچارہ بند ہو گیا ہے. اب معلوم نہیں دیو میں بند ہوا ہے کہ پنجرے میں بند ہوا ہے, اللہ بہتر جانے. میں اس کو 100 روپے کا نوٹ ضرور دوں گا. چوتھی جگہ شہد کی مکھی نے آج تک گھر نہیں بنایا, اور انشاءاللہ یہ شہد کی مکھی کے بیٹے, پوتے, پر پوتے, شکڑ پوتے, دھکڑ پوتے, تھکڑ پوتے, جتنے بھی ہوں گے قیامت تک یہ تین ہی جگہ اپنا گھر بنائیں گے. تور کے درخت میں کبھی شہد کی مکھی نظر نہیں آئے گی کہ درخت بنا رہی ہو, اپنا گھر بنا رہی ہو. گنے کے کھیت کے اندر اپنا گھر نہیں بناتی. دوستو, یہ رب کی پیغام کی ایسی فالوور ہے کہ یہ تین ہی جگہ اپنا مکان بناتی ہے. اے مسلمان, تیرے پاس ایک وحی نہیں ہے, 30 پارے کی وحی ہے, اور وحی نبوت ہے. اب جب تو مکان بناتا ہے تو ایمانداری سے سوچ, ایک فٹ ادھر گھستا ہے, ایک فٹ ادھر گھستا ہے. بس خالی جگہ ہو کسی کی بھی ہو, اور 1-2 فٹ تو درکنار پورا کا پورا پلاٹ لے لیتا ہے. اور اگر کچھ نہیں لیا تو گلی اگر تھوڑی چوڑی ہے تو سیڑھی ضرور لگا دیتا ہے کہ آنا جانا دشوار ہو جائے. یہ ہے ہمارا مزاج. اور ایک زہریلا کیڑا जिसको रब ने एक मर्तबा समझा दिया है तो पूरी कौम उस पर चल रही है, सारी कौम फॉलोवर हो गई है। एक पैगाम ये है घर बनाने का, और दूसरा पैगाम उसके बाद फरमाता है सुम्मा कुली मिन कुल समरात। घर बना चुकी, अब जा अपना पेट भर। खाना पीना है तो नाजायज बदबूदार सड़ी चीजों पर मत गिरना, जा अपना पेट भर किसी बाग में। नीम का फूल अगर है कड़वा उसी के खा लेना, लज्जत मत देखना अल्लाह की इताअत देखना। कड़वे कसैले फूल के रस और फल के रस चूस चूस करके अपना पेट भरना, और गलत जगह कभी मुंह मत मारना। खुदा की कसम शहद की मक्खी कहीं पर नहीं जाती, तुम्हारे हलवे पर आकर मुंह नहीं मारती है, बिरयानी पर नहीं बैठती है। रब ने समझाया बाग में जाना, गार्डन में जाना, कसैले फीके कड़वे जो भी रस मिले बस पेट भर लेना, लज्जत मत देखना अल्लाह की इताअत देखना। वो जाती है कड़वे कसैले हर किस्म के रस चूसती है, ये दूसरा पैगाम। और तीसरा पैगाम आगे अल्लाह ताला फरमाता है फसलों की सुबुल रब की जुलूला। और जब तू पेट भर कर बाग से रवाना हो अपने घर के लिए, ये मक्खियां बहुत ज्यादा दूर नहीं जाती हैं, आधा किलोमीटर, एक दो तीन, ज्यादा से ज्यादा अगर कोई मक्खी जाती है बड़ी मक्खी तो 4 या 10 किलोमीटर तक जाती है, लेकिन वो बहुत कम होता है, 2 किलोमीटर 1 किलोमीटर जहां भी फल फूल मिल गया वहां जाकर और अपना पेट भर कर चलती है। तो रब फरमाता है खामोश मत चलना फसलों की सोबोला रब्बी की जुलूला, अपने रब का रास्ता चलना, अपने रब की राह चलना, और ये चलना तेरे लिए बड़ा इजली है, बड़ा आसान है। मुफस्सरीन इस आयत के इस जुमले की तफसीर करते हैं कि अल्लाह ने अपना रास्ता मक्खी को कौन सा रास्ता सिखाया है। अल्लाह के रास्ते में नमाज पढ़ना भी है, हज करना भी है, जकात देना भी, ये सब अल्लाह का रास्ता है ना, सिराते मुस्तकीम। अगर मक्खी को हज करने के लिए अरफात में भेज देता कोई हाजी, वहां मौलाना रुक नहीं सकता, इधर से इहराम में घुसती उधर से घुसती, वो खुजाता रहता कि वो तस्बीह और तकबीर पढ़ता रहता, हाय हाय करता। इसलिए अरफात में नहीं भेजा, मस्जिद में नमाज के लिए नहीं भेजा, उसका शहरी इफ्तारी में नहीं भेजा, इसलिए उसको एक सीधा साधा आसान रास्ता सिखा दिया है। और वो रास्ता क्या है, मुफस्सरीन फरमाते हैं इन्नल्लाह वमलाइकतहु युसल्लूना अलन्नबी, बेशक अल्लाह अपने हबीब पर दुरूद भेजता है। ये बड़ा आसान वजीफा है, ये अल्लाह का वो रास्ता है जिसको मक्खी को बताया है। मक्खी जब अपना पेट भरकर कड़वा कसैला रस पीकर छोटे से टैंक में लेकर चलती है तो चलते चलते वो बोलती है भुन 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 भुन, ऐसा लगता है भुन भुना रही है, ये भन भनाती नहीं है। वो पढ़ती है सल्लल्लाहु अलन्नबील उम्मी व आली, वो पढ़ती चलती है अस्सलातु वस्सलामु अलैका या रसूलल्लाह, वो पढ़ती चलती है अल्लाहुम्मा सल्ले अला सैयदेना व मौलाना। इस तरह से वो दुरूद पाक का विर्द पकड़ते पढ़ते हुए करते हुए बाग से चली, 10 मिनट लगा, आधा घंटा लगा या 1 घंटा लगा, ارے اتنی دیر میں جب وہ اپنے گھر پہنچتی ہے تو اللہ تعالی ارشاد فرماتا ہے یخرج من بطونها شراب مختلف الوانه فيه شفاء للناس. جب یہ پھول پھل کا رس چوس کر نبی کے نام کا وظیفہ کرتے ہوئے گھر تک پہنچی تو رب فرماتا ہے اس کے پیٹ سے ایسا لذیذ ٹیسٹ فل پینے کا شربت نکلتا ہے, ایسا لذیذ نکلتا ہے جس کے کئی رنگ ہوتے ہیں. باغ شہد سفید ہوتا ہے جس کو چکوترا شہد کہتے ہیں, یہ نیپال کی پہاڑیوں میں ملتا ہے. بعض بھورے کلر کا, بعض کالے کلر کا, بعض ہرے کلر کا, الگ الگ کلر ہوتے ہیں. رب فرماتا ہے مختلف الوان ہو, اس کے رنگ الگ الگ ہوتے ہیں, ڈفرینس ہوتا ہے, لیکن سب کا کمال یہ ہے کہ فیہ شفاء للناس, پورے انسانوں کے لیے اس میں تندرستی ہے. اعلی حضرت نے شفا کا ترجمہ تندرستی کیا ہے. ارے تندرستی کا لفظ اتنا موضوع ہے کہ صرف بیماریوں کو شفا نہیں دیتا وہ شہد, بلکہ تندرست کھائے تو جم کھانے جانا چھوٹ جائے. آج لوگ جم میں جاتے ہیں, ایک پگڑا ہے دے کر کے, چھاتی نکال کر کے اور سونے کی چین پہن کر, جرسی چڑھا کر یوں چلتا ہے جیسے پورے بمبئی کے سر پر سوار ہو جائے گا. ارے آؤ رب العالمین کی بارگاہ میں جھکو, یہ چھاتی پھولے گی نہیں, دبلا پتلا رہے گا, لیکن حکومتیں تمہارے جلال اور ایمانی کمال سے لرزہ برانداز نظر آئیں گی. کہیں کوئی بندی نظر نہیں آئے گا, نہ نس بندی نظر آئے گی, نہ دیو بندی نظر آئے گی, نہ نوٹ بندی نظر آئے گی. یہ بندی بڑے پریشان کرتے. مسلمان بنو, مجھے شہد بتانا ہے. یہ شہد کی مکھی اللہ کی وحی پر عمل کرتی ہے, اللہ کا راستہ چلتی ہے, نبی پر درود پڑھتی ہے, ایسی فالوور ہے. تو رب اعلان فرماتا ہے اس کے پیٹ سے جو نکلتا ہے وہ پینے کا مادہ اتنا اچھا ہوتا ہے کہ تمام لوگوں کے لیے اس میں شفا ہے. ارتھنگ والا ہے وہ بھی شفا پاتا ہے, ایریل والا ہے وہ بھی شفا پاتا ہے, چڈی والا ہے وہ بھی شفا پاتا ہے, چڈے والا ہے وہ بھی شفا پاتا ہے. پھر ہے شفاء للناس. کوئی اپنا تھوک چاٹتا ہے بتاؤ, تھوک کے چاٹو تو سارے بولیں گے کہ بڑا لمبا, بہت بڑا اگھوڑی ہے, دلیدر ہے, تھوکتا ہے اور چاٹتا ہے. لیکن اے رب اس مکھی میں تھوکا, مولانا چاٹے, پیر چاٹے, مودی چاٹے, اندرا چاٹے, شیر چاٹے, غریب چاٹے, تھوکے وہ چاٹے سب. چار سو کلو میٹر, چار سو روپیہ کلو تھوک بک رہا ہے اس کا. تمہارے تھوک پر مکھی بیٹھتی ہے اور وہ تھوکے جو نبی کی وحی کا پابند ہو, نبی کی عظمت اور ان کا ذکر کرے, ذکر نبی کرے, اس کا تھوک اتنا قیمتی, اتنا قیمتی کہ بیماریوں کو شفا دے دے. ایک مکھی کا فالوور بننا دیکھ لو, نبی کی یاد کا ماں کرشمہ دیکھ لو. رب فرماتا ہے فیہ شفاء للناس, سارے لوگوں کے لیے اس میں شفا ہے. سمجھے کچھ؟ ارے جب مکھی کی تھوک میں شفا ہے تو میرے خواجہ کے پھونک میں کتنی شفا ہے. ارے غوث پاک کا پھونک تو پھونک, ان کی نظر میں بھی شفا ہے, ان کے نام میں بھی شفا ہے. جس نے, جس اعلی حضرت نے تیس پارے وحی کی تفسیر بیان کی ہے، اس کے احکام کا کی وضاحت کی ہے، حافظ قرآن تھے وہ لوگ، ان کے قلم میں، ان کی سیاہی میں، ان کے تعویذ میں، ارے نشست و برخاست میں ہر جگہ شفا ہی شفا نظر آئے گی۔ میں تو کہتا ہوں کہ ان کا نام لینے والا بھی اگر وہابیت کی بیماری میں مبتلا ہے تو فی ہے شفا، اس کے لیے بھی شفا ہے۔ نام میں شفا ہے میاں، ایک زہریلا کیڑا نبی کا نام لیتا ہے تو اس کے تھوک میں کیا بھیا کچھ دینے کے لیے لایا ہے کیا؟ نہیں سنا اس نے، درود پاک پڑھیے اللہ اللہ، اس کو ڈھکیل دو جلدی جانے دو۔ یہ ہے ایک مکھی کے لعاب میں اور اس کے تھوک میں شفا، یہاں آپ سمجھ گئے۔ اب آئیے اعلی حضرت کا شعر فکر رضا، شہد خارے لعاب زبان نبی، شہد خارے لعاب زبان نبی، جن پر وحی اتری ان کی زبان، اور کون سی زبان؟ وہ زبان جس کو سب کن کی کنجی کہیں، اس کی نافذ حکومت پہ لاکھوں سلام۔ صرف انسان ان کے حکم کو نہیں مانتا ہے، اگر زمین کو حکم دیتے ہیں سوراخا جیسا پہلوان، نبی کو گرفتار کرنے آتا ہے اور سرکار کا تیور بدل جاتا ہے تو ارشاد فرماتے ہیں یا اردو خوشی ہے، اے زمین اس کو پکڑ لے، اریسٹ کر لے۔ صدیق اکبر بھی ساتھ تھے، یہ نہیں فرمایا صدیق مار اس کو ایک لاکھ چاروں خانے چٹ گرے، نہیں، انسان انسان کو تو مار کے گراتا ہی ہے، نبی اپنی طاقت اور قوت بتانا چاہتے ہیں، جس کو تو روند رہا ہے وہ تجھے پکڑ رہا۔ فرمایا یا اردو خوشی ہے، زمین اسے پکڑ لے، زمین نے اس کو ایسا پکڑا چمک لوہا چھوڑ دے لیکن یہ میگنیٹ ایسا ہے کہ گھوڑا بال کی نوک کے برابر بھی آگے نہ بڑھا۔ جب سوراخا جیسا آتنکوادی سرنڈر ہو گیا، کہتا محمد چھوڑ دو تو مصطفیٰ رحمت للعالمین ہے، فرماتے ہیں یا اردو اترو کی ہے زمین، اب اسے چھوڑ دو، چلنے لگا۔ بہرحال یہ حدیث آپ نے بار بار سنی ہے، مجھے یہ کہنا زبان میں کتنا اثر، اور وہ گہنے پاک جس میں یہ کن کی کنجی رہتی ہے، جس تھیلی میں یہ کنجی رکھی جاتی ہے، آج کل تو کنجی کہاں لٹکاتے ہیں، اے لمبی پھٹر پھٹر چلتے، ہاں میں موٹر والا ہوں، میں بائک والا ہوں، یہاں بھی نمائش، ارے جیب میں نہیں رکھتے۔ رب العالمین نے اس کن کی کنجی کو جس دہن مبارک میں رکھا ہے، امام احمد رضا کی فکر دیکھو، فرماتے ہیں وہ دہن جس کی ہر بات وحی خدا، وہ دہن جس کی ہر بات وحی خدا، چشمے علم و حکمت پہ لاکھوں سلام۔
یا رسول اللہ، یا رسول اللہ، زندہ باد۔
اس زبان مبارک میں جو لعاب آیا ہے، دنیا کے چشمے اور ندی نالی میں پانی بہتے ہیں، اور یہ چشمے علم و حکمت میں لعاب مصطفیٰ جاری اور رواں دواں ہے۔ امام حسین نے وہ پانی پیا اور وہ شہد ان کے پیٹ میں اترا۔ اعلی حضرت جھوم کر کہتے ہیں شہد خارے لعاب زبان نبی۔ حضرت امام حسین چھوٹے تھے رضی اللہ تعالی عنہ، رات کا وقت ہے، رونے کی آواز حضور اکرم صلی اللہ علیہ وسلم نے سنی، تہجد کی نماز پڑھ رہے ہیں سرکار، امام حسین کے رونے کی آواز آئی، نماز کو مختصر کیا اور فوراً سلام پھیر کر کے فاطمہ کے گھر گئے. زیادہ دور نہیں, صرف ایک دیوار بیچ میں تھی, ادھر حجرہ رسول تھا ادھر حجرہ بطول تھا, بیچ میں ایک دیوار تھی. مصطفیٰ سن رہے تھے, حسین رو رہا ہے, نماز مختصر کی کس کے خیال سے؟ حسین کے خیال سے. امام حسین نبی تھے؟ بولو تو. حضور کے بعد کوئی نبی نہیں. امام حسین نبی نہیں تھے, امام تھے, شہزادے رسول تھے. نماز کے اندر امام حسین کا خیال نبی نے کیا. وہاں بھی بولتا ہے کہ نبی کا خیال نماز میں آئے تو نماز فاسد ہو جائے گی. ارے تیرے فساد کو ہو تیرے منہ پر مار. ارے باج مان جا رہے, میرے باپ آج بھی مان جا. امام حسین کا بچپنا تجھے آواز دے رہا ہے, داڑھی سفید ہو گئی ہے, پائجامہ اونچا کر کے بولتا ہے کہ نماز فاسد ہو جائے گی, فاسد ہو جائے گی. تو فاسد, تیرے پیدائش کے تمام لوازمات فاسد. میرے حسین کا رونا نبی اکرم صلی اللہ علیہ وسلم کو بے چین کرتا ہے, اور حسین کے خیال سے رسول اپنی نماز کو مختصر کر کے فاطمہ کے حجرے میں تشریف لاتے. ارشاد فرماتے ہیں, بیٹی حسین کیوں رو رہا ہے؟ فاطمہ نے عرض کیا, یا رسول اللہ صلی اللہ علیہ وسلم, اتفاق سے آپ کی بیٹی فاطمہ کے گھر پانی ختم ہو گیا ہے, حسین پانی مانگ رہا. اب اگر کوئی نانا ہوتا تو کیا کرتا؟ ایک دیوار کا تو فاصلہ, بیٹی میں گھر سے لاتا ہوں ایک گلاس پانی, لے کر آتے سرکار اور حسین کو پلا دے, پلا دے کے بات ختم ہو جاتی. لیکن حضور اکرم صلی اللہ علیہ وسلم یہ سننے کے بعد بھی وہی تشریف فرما. پانی ختم ہو گیا, پانی لینے نہیں جا رہے. خیر لینے نہیں گئے تو وہی صفہ ایک چبوترا فاطمہ زہرا کے حجرے کے باہر 72 صحابہ کرام روسوئے ہوئے ہیں. ابو ہریرہ تھے, سلمان فارسی تھے, صہیب رومی تھے, بلال حبشی تھے, سبھی جانسار سوئے ہوئے تھے. سرکار آواز دیتے, اٹھو اور پانی لے کر آؤ. تو کیا کوئی پانی نہیں رہتا؟ ارے پانی کیا, اپنا خون دے دیتے. لیکن کسی کی نیند کو کی نیند میں خلل اندازی حضور نے نہیں فرمائی, سب سو رہے ہیں. چلیے اگر یہاں کہیں تو جبریل کو آواز دیتے, جبریل جنت کا پانی لے کر آ. اور جبریل جاتے تو آتے تو اتنی جلدی آتے کہ آپ سوچ نہیں سکتے. حضور نے ان کی اسپیڈ اور رفتار کے بارے میں ایک دن پوچھا, لمبی گفتگو ہے, تو حضرت جبریل نے کہا جب حضرت یوسف علیہ السلام کو ان کے بھائیوں نے کنویں میں ڈالا, ڈالنے کا ارادہ کیا, یہ نہیں, میری بات سنیے, ڈالا تو میں صدرے پر تھا. رب نے فرمایا, جبریل ابھی یوسف پانی کی سطح پر نہ پہنچے کہ اس کو اپنے پر پر اٹھا لو. کروڑوں میل کے فاصلے پر سدرا, لاکھوں ہزاروں کی بات نہیں کر رہا ہوں, کروڑوں میل کے فاصلے پر سدرا ہے. جبریل کہتے ہیں یوسف علیہ السلام کو ہاتھ سے چھوڑا, میں سدرا پر تھا, رب کا حکم ہوا یوسف پانی تک نہ پہنچے, جبریل تم پہنچ کر اپنے پروں پر اٹھا لو.
سبحان اللہ,
حضرت یوسف علیہ السلام کو جبریل نے پانی پر پہنچتے پہنچتے یوسف علیہ السلام کو پر پر اٹھا لیا. اب ذرا اس اسپیڈ کو ریکارڈ کرو, کس چیز سے ریکارڈ کرو؟ کروڑوں میل کے فاصلے سے چلے, منٹ دو منٹ نہیں, سیکنڈ میں پہنچ گئے. اگر حجرہ فاطمہ سے مولا رسول اکرم صلی اللہ علیہ وسلم جبریل کو آواز دیتے کوثر کا پانی لے کر آؤ, تو دو چار سیکنڈ میں حضرت جبریل حجرہ فاطمہ میں پہنچ سکتے تھے, یہ میرا ایمان. لیکن حضور اکرم صلی اللہ علیہ وسلم نے جبریل کو بھی نہیں بلایا. हौज कौशर का पानी लाते तो जितने जन्नती है सब उसका पानी पीते ना। अगर मदीने का पानी अबू हुरैरा लेकर आते तो उस मदीने का पानी सभी पीते थे। हुजूर अपने घर से पानी लाते तो घर के लोग जितने हैं उस पानी को पीते थे। हुजूर ने ऐसा इंतजाम किया कि ऐ हुसैन आज तुम्हारी प्यास ऐसे पानी से बुझाऊंगा कि जो पानी किसी को नसीब नहीं। आगे बढ़े, जबाने मुबारक निकाला और इमाम हुसैन के मुंह में दे दिया। जनाब इमाम हुसैन बड़े इत्मीनान से खामोश होकर नाना की जबान मुबारक को चूस रहे। इस मौके से आला हजरत ने फरमाया, शहद खारे लुआबे जबाने नबी, चाशनी गिर इस्मत पे लाखों सलाम, चाशनी गिर इस्मत पे लाखों सलाम। अभी दूसरे मिसरे की बाद में तशरीह करूंगा और तकरीर खत्म कर दूंगा। फरमाते हैं, तारीख और हदीस बताती है, जबान मुंह में डाला तो हम तो यही समझते हैं कि लुआबे देहन पिलाया, लेकिन फिक्रे रजा ऐसे ही नहीं है। इश्क का ये कान बोल रहा है कि सिर्फ लुआबे देहन नहीं पिला रहे हैं, अरे मक्खी का लुआबे देहन शिफा दे रहा है और लुआबे जुबाने मुस्तफा इल्म इरफान अता फरमा रहा है। अब इसको समझा दूं, आपके पास लैपटॉप है या नहीं है? घर पर होगा ना, आज तो घर घर इतने इतने से टिल्लू भी टेप ला चला, कुछ भी नहीं जानते, कम से कम गेंद इधर से मारे उधर से आया इधर से गया वो चलाते ही रहते हैं। एक लाइए लैपटॉप, उसके सीने में कुछ नहीं है, एम्प्टी, बिल्कुल खाली। अब उसमें हजरत अल्लामा मुफ्ती महमूद अख्तर साहब के पास एक लैपटॉप, एक पेन ड्राइव है जिसमें 10,000 किताब तकमिलतु शामिला की उसके अंदर क्या कहते हैं उसको सेव है, लोड है, डाउनलोड किया है। मैं अंग्रेजी पढ़ा नहीं इसलिए उल्टा सीधा हो जाएगा, माफ करना। इतना बड़ा पेन ड्राइव होता है, उसके अंदर हजारों हदीस की, तफसीर की, फिकह की, अदब की, तारीख की किताबें होती हैं। मौलाना गुलाम मुस्तफा ने देखा कि मुफ्ती साहब के पास ये पेन ड्राइव है, कहा हुजूर ये सारी किताबें मुझे भी चाहिए। फरमाया लाइए लैपटॉप, और लैपटॉप की जबान उसमें के मुंह में इन्होंने पेन ड्राइव की जबान डाल दी और क्लिक कर दिया, चालू हो गया। अरे 10-20 घंटे नहीं लगे, थोड़ी देर में मौलाना चिल्लाए आ गया आ गया आ गया, इधर 10,000 किताबें सब उसके सीने में आ गए। होती है कि नहीं? वहां भी ईमान रखता है कि नहीं? इस पर नहीं रखता, रखता है ना, सुन्नी तो मानते ही है। अब ये आ गई चिल्ला रहे हैं, भी तो किधर से आई 10,000 किताब, इतनी जल्दी किसने लिख दी, इतना इल्म व फन उसके सीने में कैसे मुंतकिल हो गया? कहा ये तो साइंसदानों की सेटिंग है। अरे जब इंसान की सेटिंग ये है, मुंह में जबान पेन ड्राइव की डाला और यहां का पूरा खजाना वहां मुंतकिल हो गया, और इस शान से मुंतकिल हुआ कि पेन ड्राइव खाली नहीं हुआ, इसका इल्म उसके पास, उसका इल्म उसके पास।
सुभान अल्लाह,
ये नहीं कि यहां से चप चला गया ये एमपी हो गया, जी नहीं। आज तुमने ये ईजाद किया है, मेरे इमाम हुसैन को मिसाल से नहीं समझाया जा सकता, मैं बोल रहा हूं ये रूहानी लैपटॉप था अली मुर्तजा का, समझे? आज मुस्तफा अपनी जबान मुबारक, अपना पेन नबवी पेन ड्राइव इस लैपटॉप के मुंह में डाल दिया है और इमाम हुसैन उसको डाउनलोड कर रहे हैं। यहाँ कोई करंट नहीं, वायर नहीं, अलक नहीं, पलक नहीं, कुछ भी नहीं, सिर्फ पलक झिपकी और इल्मे नबुव्वत सीने हुसैन में आ गया और वो बचपन ही में इरफान के हामिल बन गए। आला हजरत फरमाते शहद खारे लुआबे जबाने नबी। अब दूसरा शेर सुनो, फिक्र रजा और जिक्र हुसैन की। फरमाते चाशनी गीर इस्मत पे लाखों सलाम। पहले इस्मत समझा दूं, मसला मौलाना मुफ्ती साहब बहुत उलझा हुआ है। मासूम इसी से बनी एक सिफत है, सिफते इस्मत। मासूम उसको कहते हैं कि जिससे न गुनाह अब हो न आइंदा हो, हमेशा उससे गुनाह का होना नामुमकिन हो। और ऐसी शख्सियत, ऐसी पर्सनालिटी किसकी है? अंबिया की है और मलाइका की है। ये दो गुरो ऐसा है जो मासूम है, जिनसे छोटे बड़े गुनाह होना मुहाल और नामुमकिन है। ये अहले सुन्नत का अकीदा है। शिया ये कहते हैं कि ये 12 इमाम भी ऐसे ही हैं मासूम। हमारा अकीदा है 12 इमाम मासूम नहीं है, गुनाह से महफूज है। अंबिया और मलाइका मासूम और अइम्मा अतहार महफूज हैं। अल्लाह ने इनको गुनाहों से महफूज फरमा दिया है। आला हजरत फरमाते हैं इमाम हुसैन मासूम नहीं हैं, लेकिन इस्मत वाली चाशनी को उन्होंने खाया है, तो इस्मत का असर गजा के जरिए खाने वाले पर जरूर है। क्या फिक्रे रजा। फरमाते चाशनी गीर इस्मत पे, लोग पढ़ते हैं चाशनी गीरे इस्मत, ये गीरे नहीं है भाई। चाशनी गीर इस्मत पे लाखों सलाम। इन्होंने मासूम वाली सिफत की चाशनी चख ली है और ये चाशनी का असर खूने हुसैन में रवा दवा है। उनका फैसला कभी गलत हो नहीं सकता, जिस तरह नबी का फैसला गलत नहीं होता है। जिसने चाशनी गीर इस्मत का मकाम हासिल किया है, वो कर्बला में भी फैसला करेंगे तो सही करेंगे, मक्के करेंगे तो सही करेंगे। ये फिक्रे रजा। और डॉक्टर नाइक क्या बोलता है, इमाम हुसैन ने सही फैसला नहीं किया। अबे तेरी अम्मा ने सही फैसला नहीं किया, जब तो ये बोल बड़ी सफाई के साथ बोलता। वो तो चाशनी गीर इस्मत वाले हैं, मासूम नहीं हैं, लेकिन मासूम की चाशनी खा करके बड़े हुए हैं। अल्लाहु अकबर। वो नहीं अभी शेर पढ़ा। शायद खारे ये बुढ़ापे का असर इसी कर दिया। अल्हम्दुलिल्लाह 81 साल का हो गया, 81 साल का हो गया हूँ, लेकिन नौजवानों जैसे आज भी बोलने की ताकत रखता हूँ। ये मेरे पीरो मुर्शिद हुजूर मुफ्ती आजम की दुआ का सदका है। उन्होंने फरमाया था, मैं तकरीर नहीं करता था, फरमाया तकरीर भी कीजिए। मैंने कहा हुजूर मुझे तो तकरीर आती नहीं। फरमाया थोड़ा थोड़ा जुमे में बोलते रहिए, आ जाएगी। अरे ऐसी आई कि सब आए मेरे पास, ऐसी आई कि सब आए मेरे पास। अल्हम्दुलिल्लाह ये दुआ है मेरे पीरो मुर्शिद की। उनकी जबान से निकली हुई बात कभी मैंने गलत नहीं देखी, और मुस्तफा की जबान से निकले हुए लुआबे देहन कैसे गलत काम करेंगे। वो काम किया है कि हुसैन रजी अल्लाह ताला अन्हों ने जहां जो भी फैसला किया है सही फैसला किया है। मुस्तफा ने ऐसी गिजा दी थी, डॉक्टर नाइक की मां की छाती का दूध नहीं था, मालूम नहीं सूत से पैदा हुआ था कि और किसी चीज से पैदा हुआ था, वो मुझे मालूम नहीं। बहरहाल मुस्तफा ने ऐसी परवरिश फरमाई। वो कहता है इनकी जंग पॉलिटिक्स वाली जंग थी। अरे ये सियासी जंग नहीं थी मेरे दोस्त। इमाम हुसैन को यजीद के तख्त की कतअन हवस, हिर्स और लालच नहीं थी, इसलिए कि नबी ने ऐसा तख्त उन्हें अता फरमाया था कि किसी को ऐसा तख्त नहीं मिला। मस्जिद नबी में सरवरे कायनात सर्वसुजूद हैं। फातिमा के घर से हुसैन निकले, नाना कहाँ है? सहाबा ने कहा नमाज पढ़ रहे हैं। हजरत हुसैन आए लंबे कुर्ते पहने हुए और पुश्ते रसूल पर बैठ गए। ऐसा तख्त किसी ने देखा है? अरे ये तो पुश्ते मुबारक है। सुनो, खाई कुरान खाके गुजर की कसम, उस कफे पा की हुरमत पे लाखों सलाम। ये वो तलवे हैं जो अरशे इलाही ने जिसको चूमा है। आला हजरत फरमाते जहे इज्जतो ए तिलाए मोहम्मद के है अरशे हक जेरे पाए मोहम्मद। जब पैर का ये मकाम है तो पुश्ते मुबारक का क्या मकाम होगा। आज हुसैन उस पुश्ते रसूल पर बैठे हुए। सरवरे कायनात सल्लल्लाहु अलैहि वसल्लम ने सजदे से सर उठाना गवारा न फरमाया। खुद इमाम हुसैन जब उतर गए तब हुजूर ने सजदे से सर उठाया। मैं एक बात पूछना चाहता हूं, आपका नवासा हजरत मौलाना नूर मोहम्मद साहब का कोई नवासा नमाज की हालत में इनकी पीठ पर बैठ जाए तो मस्जिद वाले क्या करेंगे? अगर मारेंगे पीटेंगे नहीं तो हाथ पकड़ के जोर नमाज पढ़ रहे हैं। लेकिन वहां का मामला अलग, ऐसा नाना नहीं, ऐसा नवासा नहीं और वैसी नमाज नहीं, वैसा शहसवार नहीं। हाय हाय, बैठे हुए हैं शान से। मजाल है कि हजरत अबू बकर उठ के उन्हें हटाएं। उमर फारूक का जलाल भी वहां ठंडा है। सहाबे कराम नजरें झुकाए हुए हैं। कहे कुछ न कुछ राज है। जब इमाम हुसैन पुश्ते रसूल से नीचे उतरे तो एक सहाबी ने पूछा, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, इतना लंबा सजदा आपने क्यों किया? हालांकि सब देख रहे हैं कि हुसैन बैठे हैं, लेकिन पूछ रहे हैं। सहाबा जानते हैं कि नबी के हर फेल में कोई ना कोई हिकमत है। सरकार फरमाते हैं इस ख्याल से कि अगर सजदे से सर उठाऊं तो हुसैन लुढ़क के नीचे न गिर जाएं और इन्हें तकलीफ न हो जाए। सजदे में हुसैन का ख्याल इमाम रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने रखा। तहज्जुद नफल में इमाम हुसैन का ख्याल और सजदे के हालत में इमाम हुसैन का ख्याल। नमाज फासिद नहीं हुई। ऐ सुन्नियों, नबी के ख्याल से नमाज फासिद नहीं होती, नूर अला नूर बन जाती है बल्कि मुकम्मल होती है। शायद वाबड़े जो हैं वो अस्सलामु अलैका अय्युहन नबी नहीं पढ़ते होंगे। अगर पढ़ते हैं तो ख्याल आता है कि नहीं, और अगर ख्याल आया तो नमाज फासिद। नतीजा ये निकला कि वैसे भी अकीदा नहीं तो नमाज फासिद। अत्तहियात पढ़ता है जब भी उनके मसलक के मुताबिक नमाज फासिद। तो इनके घट्टे मत देखो, फसाद ही फसाद है। नमाज तो हमारी नूर लाना नूर होती है। हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, हुसैन के ख्याल से मैंने सजदे को लंबा कर दिया। ऐ हुसैन रजी अल्लाह ताला अन्हो, आपकी हिम्मत और जमा मर्दाना शुजात पर हम कुर्बान होते हैं। एक सजदा इमाम हुसैन के लिए नबी ने लंबा किया तो हुसैन ने رسول اکرم کے اس احسان کا یہ جواب دیا، نانا آپ کے دین کی سچائی اپنے خون سے میں کروں گا، اور آپ نے میرے لیے سجدہ لمبا کیا اور میں آپ کے دین کے لیے آپ کے رب کے لیے سجدہ کربلا میں کر کے سر کٹاؤں گا، سجدہ نہیں چھوڑوں گا. ایسا سجدہ لمبا کیا کہ سجدے سے سر ہی نہیں اٹھایا. آج بھی میرا حسین گویا سجدے کی حالت میں ہے. جس حالت میں انتقال ہوتا ہے وہی حالت اس کی ہمیشہ رہتی ہے. حج کرنے جا رہا انتقال کر گیا، وہ حاجی ہر سال ہوتا رہے گا. میرے حسین نے اتنا لمبا نانا کے دین کے لیے سجدہ کیا کہ آج تک وہ ساجد ہی ساجد ہیں. قتل حسین اصل میں مرگ یزید ہیں. اسلام زندہ ہوتا ہے ہر کربلا کے. اے دوستو، صرف سبیل لگا کر، جھنڈا لہرا کر، نیاز فاتحہ کر کے اپنی محبت کو تسکین تو دے سکتے ہیں. دین کا کام کرنا ہے تو جھنڈے کے سائے میں آؤ، مسلک امام احمد رضا کی اشاعت کرو، نمازی بن جاؤ. سجدہ حسین کا صدقہ میں واسطہ دلاتا ہوں، اے بے نمازیوں آؤ، مسجد میں جھک کر کے دنیا کو بتا دو کہ نہ مسجد میں نہ بیت اللہ کی دیواروں کے سائے میں نماز عشق ادا ہوتی ہے تلواروں کے سائے. فکر رضا نے ہم کو ذکر حسین کے ساتھ یہ دیا، فرماتے ہیں کہ اے لوگو، دن لہو میں کھونا تجھے، شب صبح تک سونا تجھے، شرم نبی خوف خدا یہ بھی نہیں وہ بھی نہیں. کتنے بڑے دیوالیہ بن چکے ہیں. یہ کرنسی بند ہو گئی، یہ دیوالا نہیں ہے. سجدے چھوٹ گئے، یہ سب سے بڑا دیوالا ہے. دن لہو میں کھونا تجھے، شب صبح تک سونا تجھے، شرم نبی خوف خدا یہ بھی نہیں وہ بھی نہیں. فرماتے ہیں رزق خدا کھایا کیا، فرمان حق تعالی کیا، شکر کرم ترس سزا یہ بھی نہیں وہ بھی نہیں. اے لوگو، اٹھو، ذکر حسین کے ساتھ فکر رضا پر گامزن ہو جاؤ. میرے امام اہل سنت چلنے سے معذور ہو گئے تھے تو کرسی پر بیٹھ کر چار آدمی مسجد رضا میں لاتے، وہاں آ کر مسلح پر کھڑے ہو جاتے اور رکوع سجدہ کھڑے کھڑے رکوع سجدہ نماز پوری کھڑے کھڑے پڑھتے تھے. آج کل تو ہم دیکھتے ہیں نجدیوں نے ایسی بدعت قائم کر دی ہے. نجدی بدعت ہے، حرم میں جائیے خالی کرسی، سب چیئرمین. پہلے کارپوریشن میں چیئرمین ہوتا تھا، میونسپل پارٹی میں. آج سب مسجد میں دیکھو، ذرا سا کچھ ہوا چیئر نکالی چیئرمین. اللہ ہو، دنیا بھر کی مٹر گشتی کرتے گھومتے رہتے ہیں. مسجدوں میں لوگ کرسی اس لیے لاتے ہیں کہ لوگ بیٹھ کے نماز پڑھیں گے تو ثواب ملے گا. ارے جہاں تک ہو سکے کھڑے ہو کر کے، اگر کھڑے نہیں رہ سکتے تو اللہ اکبر کہہ کے بیٹھ کے نماز پڑھو. امام صاحب مسلح پر بیٹھے رہتے ہیں، چیئرمین صاحب شام سے کرسی پر تشریف فرما رہتے ہیں. برا مت ماننا، ان کرسیوں کو ہٹا دو اور نماز پڑھو تو شریعت کے مطابق مفتی صاحب سے پوچھ کر کے پڑھو. آج شوق چل رہا ہے کرسی پر بیٹھ کر. کیا ہوا؟ ڈاکٹر نے منع کیا ہے. ارے ہر ڈاکٹر، ایریل والے نے منع کیا، شرابی نے منع کیا، مان گئے، اٹھنا بیٹھنا نہیں، ڈش سلپ ہو جائے گی، اسپائن کی ہڈی گھس جائے گی. ابے کھسنے دینا، اللہ کی بارگاہ میں جھک رب پر توکل کر کے، میرا ایمان اور ایمان بولتا ہے تیری بیماری بھاگ جائے گی. ایکسرسائز کی ضرورت نہیں پڑی، ڈاکٹر نے بیٹھا نہیں، کھڑے ہونے بیٹھا نہ، کرسی لے کے بیٹھ گئے. اللہ اکبر، ان کرسیوں کو ہٹاؤ، یہ سب نجدیوں نے زیادہ وہاں رکھ دیا ہے. جس کو دیکھو حرم شریف میں بس کرسی پر نماز پڑھ رہا ہے. اللہ تعالی محفوظ رکھے. حضرت اعلی حضرت امام احمد رضا کھڑے ہو کر نماز آخر تک پڑھتے رہے پڑھاتے رہے. اور میں نے دیکھا ہے جبل پور میں حضور مفتی اعظم ہند علیہ الرحمت و رضوان ہمیشہ مولانا عبد السلام عید الاسلام اعلی حضرت کے خلیفہ اور ان کے والد مولانا عبد الکریم صاحب کے عرس میں ہر سال جبل پور آتے تھے. بارش کا زمانہ تھا, بڑی عیدگاہ میں پتھر لگے ہوئے ہیں فرش پر, اس پر کائی جم گئی تھی. کائی سمجھے نا, کس کو کہتے ہیں؟ بارش میں ہری ہری بڑی چکنی ہوتی, ذرا بھی نہیں سنبھلا تو پیر پھسل جاتا. حضرت فجر کی نماز پڑھ کے وہاں, کل جو ہوتا ہے فجر کے وقت ہوتا ہے, نماز پڑھ کر کے آگے بڑھے, پیر پھسلا اور حضور مفتی اعظم ہند اپنے پہلو کے بل گر گئے. یہ پہلو میں جو بال ہوتا ہے وہ سرک گیا, ایسی تکلیف کی اٹھ نہیں پا رہے تھے. وہاں سے حضرت کو کرسی پر بٹھا کر کے اور گھر لایا گیا. ڈاکٹر آیا اور اس نے بڑی مشکل سے اس بال کو اپنی جگہ فٹ کیا اور پلاسٹر لگا دی اور ایڈوائز کیا کہ حضور ایک مہینے تک آپ صرف بستر پر آرام کریں, ادھر ادھر کروٹ نہ بدلے. لیکن خدا کی قسم کہتا ہوں, میں نے اپنی آنکھوں سے دیکھا, میں وہی تھا. ظہر کا وقت آیا تو حضرت فرماتے ہیں مجھے وضو کراؤ. حضرت نے باقاعدہ وضو کیا. مفتی برہان الحق صاحب علیہ الرحمہ برہان الملت حکیم تھے. حضرت نے فرمایا کرسی لاؤ. مفتی برہان الحق صاحب نے کہا ڈاکٹر نے منع کیا ہے. تو حضرت جلال میں فرماتے ہیں آپ کے ڈاکٹر نے منع کیا ہے اور میرے ڈاکٹر نے کہا ہے کھڑے ہو جاؤ. میں آپ کے ڈاکٹر کی بات مانوں یا اپنے ڈاکٹر کی بات مانوں, یہ میرے کانوں نے سنا روایت نہیں بیان کر رہا ہوں. کرسی لائی گئی, حضرت کو سہارا دے کر کھڑا کیا گیا, ایک چھوٹا اسٹول لایا گیا. حضرت نے اللہ اکبر کہہ کے نیت مانی. ایسی سخت تکلیف میں اب رکوع کرنا ہے تو پہلے اس پر ہاتھ رکھا اور رکوع میں جتنا جھک سکے جھکے, اور پھر بیٹھنا ہوا تو اس سے ہاتھ ہٹا کر اسٹول پر رکھا اور ایک اسٹول ادھر رکھوایا تھا. دونوں ہاتھ اسٹول پر رکھ کر کے پھر ایک کو زمین پر ٹیکا, پھر دوسرا ٹیکا اور پھر آپ سجدے میں گئے. پھر اٹھ کر کے ایسے ہی دو رکعت ظہر کی فرض کی نماز, چونکہ آپ مسافر تھے, ادا فرمائی. کرسی پر نہیں بیٹھے, آج تو ذرا سا درد ہوا, ارے سر درد کر رہا ہے, کرسی پر بیٹھ گئے. بخار آ گیا تو کرسی پر بیٹھ گئے. اللہ کے بندو, یہ نماز نبی کی آنکھوں کی ٹھنڈک ہے, اس کو رائدہ مت کرو. امام حسین رضی اللہ تعالی عنہ نے کربلا میں ایسے ہی نماز پڑھی, گھوڑے پر بیٹھ کر نہیں, زمین پر اتر کر کے. گردن کٹ جائے, کٹ جانے دو, سجدہ نہ چھوٹے گا. فکر رضا دیکھنا ہے تو مصطفی رضا میں دیکھو, ذکر رضا دیکھنا, ذکر حسین دیکھنا ہے تو امام اہل سنت کے بیانات میں دیکھو. رب العالمین اس کانفرنس کو کامیاب سے کامیاب تر بنائے. میرے پیش رو جتنا اچھا بول گئے, میں تو اتنا اچھا بول نہیں سکا جتنا مجھ سے ہو سکا. میں نے عرض کیا, اب دعا کرتا ہوں اللہ تعالیٰ آپ سب کے دلوں میں ہم سب کی باتیں اتار دے اور اس پر عمل کرنے کی توفیق عطا فرمائے. وما علینا الا البلاغ. کھڑے ہو کر صلاۃ و سلام.